منہ کی صفائی کے فائدے. الحمدللہ رب العالمین والصلاة والسلام علی خاتم النبیین اما بعد فاعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم. منہ کی صفائی کے فائدے, یہ مضمون امیر اہل سنت دامت برکات العالیہ کی کتاب فیضان سنت جلد اول صفحہ 285-301 سے لیا گیا ہے. دعائے اتار, یا رب المصطفیٰ جو کوئی 14 صفحات کا رسالہ منہ کی صفائی کے فائدے پڑھ یا سن لے اس کا ظاہر و باطن ستھرا فرما اور اس کو ماں باپ اور خاندان سمیت جنت میں بے حساب داخلہ نصیب فرما. آمین بجاہ خاتم النبیین صلی اللہ علیہ وآلہ وسلم. درود شریف کی فضیلت, فرمان آخری نبی صلی اللہ علیہ وآلہ وسلم, اے لوگو بے شک بروز قیامت اس کی دہشتوں یعنی گھبراہٹوں اور حساب کتاب سے جلد نجات پانے والا شخص وہ ہوگا جس نے تم میں سے مجھ پر دنیا کے اندر بکثرت درود شریف پڑھے ہوں گے. صلو علی الحبیب صلی اللہ علی محمد. خلال, کھانا کھانے کے بعد کسی لکڑی یا تنکے سے خلال کرنا سنت ہے. بعض اسلام بھائی خلال کے لیے ماچس کی تیلی کا بارود اکھیڑ کر پھینک دیتے ہیں. ایسا نہیں کرنا چاہیے کہ اس طرح بارود ضائع ہوتا ہے, کسی اور تنکے سے خلال کر لیا جائے. خلال کی اہمیت سے احادیث کریمہ مالا مال ہیں. چنانچہ حضرت ابو ہریرہ رضی اللہ عنہ فرماتے ہیں, سرکار مدینہ صلی اللہ علیہ وآلہ وسلم نے ارشاد فرمایا, جو شخص کھانا کھائے اور دانتوں میں کچھ رہ جائے اسے اگر خلال سے نکالے تو تھوک دے اور زبان سے نکالے تو نگل جائے. جس نے ایسا کیا اچھا کیا اور نہ کیا تو بھی حرج نہیں. کرامن کاتبین اور خلال نہ کرنے والے, حضرت ابو ایوب انصاری رضی اللہ عنہ فرماتے ہیں کہ حضور سید دو عالم صلی اللہ علیہ وآلہ وسلم ہمارے پاس تشریف لائے اور فرمایا, خلال کرنے والے کتنے عمدہ ہیں. صحابہ کرام علیہ رضوان نے عرض کی, یا رسول اللہ صلی اللہ علیہ وآلہ وسلم, کس چیز سے خلال کرنے والے؟ فرمایا, وضو میں خلال کرنے والے اور کھانے کے بعد خلال کرنے والے. وضو کا خلال کلی کرنا, ناک میں پانی چڑھانا اور انگلیوں کے درمیان خلال کرنا ہے, جبکہ کھانے کا خلال کھانے کے بعد ہے. اور کرامن کاتبین یعنی اعمال لکھنے والے دونوں بزرگ فرشتوں پر اس سے زیادہ کوئی بات شدید نہیں کہ وہ جس شخص پر مقرر ہیں اسے اس حال میں نماز پڑھتا دیکھیں کہ اس کے دانتوں کے درمیان کوئی چیز ہو. پان کھانے والے متوجہ ہوں. میرے آقا اعلی حضرت امام اہل سنت امام احمد رضا خان رحمت اللہ علیہ فرماتے ہیں, پانوں کی کثرت سے عادی, خصوصاً جب دانتوں میں فضا یعنی گیپ ہو, تجربے سے جانتے ہیں کہ چھالیا کے باریک ریزے اور پان کے بہت چھوٹے چھوٹے ٹکڑے اس طرح منہ کے اطراف اور اکناف میں جاگیر ہوتے ہیں یعنی منہ کے کونوں اور دانتوں کے کھانچوں میں گھس جاتے ہیں کہ 3 بلکہ کبھی 10-12 کلیاں بھی ان کے تصفیہ تام یعنی مکمل صفائی کو کافی نہیں ہوتی, نہ خلال انہیں نکال سکتا ہے نہ مسواک, سوا کلیوں کے کہ پانی منافذ یعنی سوراخوں میں داخل ہوتا اور جنبش دینے یعنی ہلانے سے جمے ہوئے باریک ذروں کو بتدریج چھوڑا چھوڑا کر لاتا ہے. اس کی بھی کوئی تحدید یعنی حد بندی نہیں ہو سکتی اور یہ کامل تصفیہ یعنی مکمل صفائی بھی بہت مؤکد یعنی اس کی سخت تاکید ہے. متعدد احادیث میں ارشاد ہوا کہ جب بندہ نماز کو کھڑا ہوتا ہے فرشتہ اس کے منہ پر اپنا منہ رکھتا ہے, یہ جو پڑھتا ہے اس کے منہ سے نکل کر فرشتے کے منہ میں جاتا ہے. اس وقت اگر کھانے کی کوئی شے اس کے دانتوں میں ہوتی ہے, ملائکہ کو اس سے ایسی سخت ایذا ہوتی ہے کہ اور شے سے نہیں ہوتی. حضور اکرم صلی اللہ علیہ وآلہ وسلم نے فرمایا, جب تم میں سے کوئی رات کو نماز کے لیے کھڑا ہو تو چاہیے کہ مسواک کر لے, کیونکہ جب وہ اپنی نماز میں قراءت کرتا ہے تو فرشتہ اپنا منہ اس کے منہ پر رکھ لیتا ہے اور جو چیز اس کے منہ سے نکلتی ہے وہ فرشتے کے منہ میں داخل ہو جاتی ہے۔ اور طبرانی نے کبیر میں حضرت ابو ایوب انصاری رضی اللہ عنہ سے روایت کی ہے کہ دونوں فرشتوں پر اس سے زیادہ کوئی چیز گرا نہیں کہ وہ اپنے ساتھی کو نماز پڑھتا دیکھیں اور اس کے دانتوں میں کھانے کے ریزے پھنسے ہوں۔ دانتوں میں کمزوری، حضرت ابن عمر رضی اللہ عنہما فرماتے ہیں جو کھانا بوٹی کے ریشے وغیرہ داڑھوں میں رہ جاتا ہے وہ داڑھوں کو کمزور کر دیتا ہے۔ خلال کیسا ہو، پیارے پیارے اسلامی بھائیوں، جب بھی کھانا یا کوئی غذا کھائیں خلال کی عادت بنانی چاہیے۔ بہتر یہ ہے کہ خلال نیم کی لکڑی کا ہو کہ اس کی تلخی سے منہ کی صفائی ہوتی ہے اور یہ مسوڑوں کے لیے مفید ہوتی ہے۔ بازاری ٹوتھ پکس عموماً موٹی اور کمزور ہوتی ہے۔ ناریل کی تیلیوں کی غیر مستعمل جھاڑو کی ایک تیلی یا کھجور کی چٹائی کی ایک پٹی سے بلیڈ کے ذریعے کئی مضبوط خلال تیار ہو سکتے ہیں۔ بعض اوقات منہ کے کونے کے دانتوں میں خلا ہوتا ہے اور اس میں بوٹی وغیرہ کا ریشہ پھنس جاتا ہے جو کہ تنکے وغیرہ سے نہیں نکل پاتا۔ اس طرح کے ریشے نکالنے کے لیے میڈیکل سٹور پر مخصوص طرح کے دھاگے فلوزرز ملتے ہیں۔ نیز آپریشن کے آلات کی دکان پر دانتوں کی اسٹیل کی کریدنی یعنی کرو سکل سکیلر بھی ملتی ہے، مگر ان چیزوں کے استعمال کا طریقہ سیکھنا بہت ضروری ہے ورنہ مسوڑے زخمی ہو سکتے ہیں۔ خلال کی سات نیات، حدیث پاک میں ہے اللہ پاک کے پیارے محبوب صلی اللہ علیہ وآلہ وسلم کا فرمان عظیم الشان ہے، مسلمان کی نیت اس کے عمل سے بہتر ہے۔ خلال شروع کرنے سے قبل، بلکہ کھانا شروع کرنے سے پہلے ہی یہ نیتیں کر کے ثواب کا خزانہ حاصل کر لیجئے۔ نمبر ون، کھانے کے بعد خلال کی سنت ادا کروں گا۔ ٹو، خلال شروع کرنے سے قبل بسم اللہ پڑھوں گا۔ تھری، مسواک کرنے کے لیے مدد حاصل کروں گا، کیونکہ دانتوں کے خلا میں اٹکے ہوئے غذائی اجزاء جب سڑتے ہیں تو مسوڑے کمزور اور بیمار پڑ جاتے اور ان سے خون بہنے لگتا ہے، لہذا مسواک کرنا دشوار ہو جاتا ہے۔ فور، وضو میں کامل طور پر کلیاں کرنے پر مدد حاصل کروں گا۔ اندرون منہ ہر پرزے پر اور دانتوں کی درمیانی خلاؤں میں پانی بہ جائے، اس طرح تین بار کلیاں کرنا وضو میں سنت مؤکدہ ہے، اور مذکورہ طریقے پر غسل میں ایک بار کلی کرنا فرض اور تین بار سنت ہے۔ فائیو، دانتوں کو امراض سے بچانے کی کوشش کر کے عبادت پر قوت حاصل کروں گا، کیونکہ خلال کرنے کی وجہ سے غذا کے اجزاء نکل جائیں گے اور یوں مسوڑوں کی بیماریوں سے تحفظ حاصل ہوگا اور اچھی صحت سے عبادت پر قوت حاصل ہوتی ہے۔ سکس، منہ کو بدبو سے بچا کر مسجد کے اندر داخلہ بحال رکھنے پر مدد حاصل کروں گا۔ ظاہر ہے کھانے کے اجزاء دانتوں میں اٹکے رہیں گے تو سڑ کر بدبو کا باعث ہوں گے، اور جب منہ میں بدبو ہو تو مسجد میں داخل ہونا حرام ہے۔ سیون، فرشتوں کو ایزا دینے سے بچوں گا۔ منہ میں غذائی ریشہ ہوتے ہوئے نماز میں قرآن پاک پڑھنے سے فرشتوں کو ایزا ہوتی ہے۔ کلی کا طریقہ، وضو میں اس طرح کلی کرنی ضروری ہے کہ منہ کے ہر کل پرزے اور دانتوں کی تمام کھڑکیوں وغیرہ میں پانی پہنچ جائے۔ وضو میں تین مرتبہ اس طرح کلیاں کرنا سنت موقعہ ہے، اور غسل میں ایک بار فرض اور تین بار سنت۔ اگر روزہ نہ ہو تو غرغرہ بھی کیجئے، گوشت کے ریشے وغیرہ نکالنے ضروری ہیں۔ ہاں، اگر کوئی ریشہ یا چھالیا وغیرہ کا ذرہ نکل ہی نہیں رہا تو اب اتنی بھی سختی نہ فرمائیں کہ مسوڑے زخمی ہو جائیں، کہ جو مجبور ہے وہ معذور ہے۔ خلال کی طبی حکمتیں، ہمارے پیارے پیارے آقا صلی اللہ علیہ وآلہ وسلم نے آج سے 1400 سال سے بھی زائد عرصے پہلے ہی کئی امراض سے تحفظ کے لیے خلال کی اہمیت سمجھا دی۔ اب صدیوں بعد سائنسدانوں کی سمجھ میں بھی آ گیا۔ چنانچہ خلال کی حکمتیں بیان کرتے ہوئے اطباء کہتے ہیں، کھانے کے بعد غذائی اجزاء دانتوں اور مسوڑوں کے درمیان پھنس جاتے ہیں، اگر ان کو خلال کے ذریعے نکالا نہ جائے تو یہ سڑتے ہیں، जिससे एक खास किस्म का प्लाज्मा बनकर मसूड़ों को मुतवर्रिम करता यानी सुझाता और उसके बाद दांतों और मसूड़ों के ताल्लुक को खत्म कर देता है। नतीजतन दांत आहिस्ता आहिस्ता गिर जाते हैं। खिलाल ना करने से दांतों में पायरिया की बीमारी भी होती है जिसमें मसूड़ों में पीप हो जाती है जो खाने के साथ पेट में जाती और फिर मोहलिक अमराज जन्म लेते हैं। दांतों का कैंसर। चाय पान के आदि गिजा की कमी के साथ साथ चाय और पान में भी कमी का जहन बनाए। ये ना हो कि आप गिजा में कमी करने जाएं और नफ्स मक्कार आपको भूख मिटाने का झांसा देकर चाय और पान की कसरत की आफत में फंसा दे। चाय गुर्दों के लिए मुजिर यानी नुकसानदेह है। पान गुटका मेन पूड़ी और खुशबूदार सौंफ सुपारी वगैरह की आदत निकाल देने में ही आफियत है। जो लोग इनका कसरत से इस्तेमाल करते हैं उनको मसूड़ों मुंह और गले के कैंसर का अंदेशा रहता है। ज्यादा पान खाने वालों का मुंह अंदर से लाल हो जाता है। अगर मसूड़ों में खून या पीप हो गया तो उनको नजर नहीं आएगा और पेट में जाता रहेगा। चूंकि एक अरसे तक पीप निकलता रहता है मगर दर्द बिल्कुल नहीं होता, लिहाजा उनको शायद मालूम भी उस वक्त होगा जब खुदा ना खास्ता किसी खतरनाक बीमारी ने जड़ पकड़ ली होगी। नकली कत्थे की तबाहकारियां। पाकिस्तान में गालिबन कत्थे की पैदावार नहीं होती, लिहाजा दौलत के हरीस अफराद जिन्हें किसी की दुनिया और अपनी आखरत के बर्बाद होने की कोई फिक्र नहीं होती, वो मिट्टी में चमड़ा रंगने का रंग मिलाकर उसी मिट्टी को कत्था कहकर बेचते हैं और यूं बेचारे पाकिस्तानी पान खोर गंदी मिट्टी खाकर तरह तरह के अमराज का शिकार और सख्त बीमार होकर तबाही के गार में जा पड़ते हैं। जानबूझकर नकली कत्था हरगिज इस्तेमाल ना फरमाएं। नकली कत्थे के ताजिर और नकली कत्थे वाला पान बेचने वाले इस फेल से सच्ची तौबा करें। नीज जानबूझकर मिट्टी खाने वाले भी बाज आ जाएं। मिट्टी के बारे में शरई मसला ये है, मामूली मिकदार में मिट्टी खाने में हरज नहीं मगर हद जरर तक यानी नुकसान दे मिकदार में खाना हराम है। दांतों में खून आने के असबाब। बाज लोगों को मिसवाक करने से खून आता है बल्कि ऐसों का खून खाने के साथ पेट में भी जाता होगा। इसका एक सबब पेट की खराबी भी होता है। ऐसे मरीज को कब्ज वगैरह का इलाज करना जरूरी है। वजनी और बादी गिजाओं से परहेज करें और खाना भूख से कम खाए, बे वक्त कोई चीज ना खाए। दूसरा सबब यह है कि दांतों की सफाई में लापरवाही की वजह से गिजाई अज्जा दांतों और मसूड़ों के दरमियान जमा होकर चूने की तरह सख्त होकर जम जाते हैं। डॉक्टर जबान में इसको टाटर बोलते हैं, इसलिए दांतों के डॉक्टर से रुजू कीजिए। अगर नेक तबीयत डॉक्टर होगा और कोई माने ना हुआ तो एक ही वक्त में तमाम दांतों की सफाई यानी स्केलिंग कर देगा, वरना चंद बार धक्के खिलाकर थोड़ा थोड़ा काम करके ज्यादा पैसे निकलवाएगा। सल्लु अलल हबीब सल्लल्लाहु अला मुहम्मद। मिसवाक करना सुन्नत है कि 14 हुरूफ की निस्बत से मिसवाक के 14 मदनी फूल। ये मदनी फूल फैजान सुन्नत जिल्द अव्वल और रिसाला मिसवाक शरीफ के फजाइल से जमा करके पेश किए जा रहे हैं। नंबर 1, मिसवाक पीलू या जैतून या नीम वगैरह कड़वी लकड़ी की हो। मिसवाक की मोटाई छुंगलिया यानी छोटी उंगली के बराबर हो। 2, मिसवाक एक बालिश से ज्यादा लंबी ना हो वरना उस पर शैतान बैठता है। 3, इसके रेशे नर्म हो कि सख्त रेशे दांतों और मसूड़ों के दरमियान खला यानी गैप का बाइस बनते हैं। 4, मिसवाक ताजा हो तो खूब यानी बेहतर, वरना कुछ देर पानी के गिलास में भिगोकर नर्म कर लीजिए। 5, तबीबों का मशवरा है कि मिसवाक के रेशे रोजाना काटते रहिए कि रेशे उस वक्त तक कारामद रहते हैं जब तक उनमें तलखी बाकी रहे। 6, दांतों की चौड़ाई में मिसवाक कीजिए। 7, जब भी मिसवाक करनी हो कम अज कम 3 बार कीजिए, हर बार धो लीजिए। 8, मिसवाक सीधे हाथ में इस तरह लीजिए कि छुंगलियां यानी छोटी उंगली इसके नीचे और बीच की तीन उंगलियां ऊपर और अंगूठा सिरे पर हो। पहले सीधी तरफ के ऊपर के दांतों पर, फिर उल्टी तरफ के ऊपर के दांतों पर, फिर सीधी तरफ नीचे, फिर उल्टी तरफ नीचे मिसवाक कीजिए। 9. चित लेट कर मिसवाक करने से तिल्ली बढ़ जाने और 10. मुट्ठी बांध कर करने से बवासीर हो जाने का अंदेशा है। 11. मिसवाक वुजू की सुन्नत कबलिया यानी मिसवाक वुजू से पहले की सुन्नत है, वुजू के अंदर की सुन्नत नहीं, लिहाजा वुजू शुरू करने से कबल मिसवाक कीजिए। फिर 3-3 बार दोनों हाथ धोएं और तरीके के मुताबिक वुजू मुकम्मल कीजिए। अलबत्ता सुन्नत मौकदा उसी वक्त है जबकि मुंह में बदबू हो। औरतों के लिए मिसवाक करना बीबी आयशा की सुन्नत है। 12. मलफूजात आला हजरत में है, औरतों के लिए मिसवाक करना उम्मुल मोमिनीन हजरत आयशा सिद्दीका रदी अल्लाहु अन्हा की सुन्नत है, लेकिन अगर वो ना करें तो हरज नहीं, उनके दांत और मसूड़े बनिस्बत मर्दों के कमजोर होते हैं, इनके लिए मिस्सी यानी दंदासा काफी है। जब मिसवाक नाकाबिले इस्तेमाल हो जाए। 13. मिसवाक जब नाकाबिले इस्तेमाल हो जाए तो फेंक मत दीजिए कि ये आलाए अदाए सुन्नत है, किसी जगह एहतियात से रख दीजिए या दफन कर दीजिए या पत्थर वगैरह वजन बांध कर समंदर में डिबो दीजिए। तफसीली मालूमात के लिए मकतबतुल मदीना की बाहर शरीयत जिल्द अव्वल सफा 294-295 का मुताला कीजिए। क्या आपको मिसवाक करना आता है? 14. हो सकता है आपके दिल में ये ख्याल आए कि मैं तो बरसों से मिसवाक इस्तेमाल करता हूँ मगर मेरे तो दांत और पेट दोनों ही खराब हैं। मेरे भोले भाले इस्लामी भाई, इसमें मिसवाक का नहीं, आपका अपना कसूर है। मैं सगे मदीना उफिया अनहु इस नतीजे पर पहुंचा हूँ कि आज शायद हजारों में से कोई एक आद ही ऐसा हो जो सही उसूलों के मुताबिक मिसवाक इस्तेमाल करता हो। हम लोग अक्सर जल्दी जल्दी दांतों पर मिसवाक मल कर वुजू करके चल पड़ते हैं, यानी यूं कहिए कि हम मिसवाक नहीं बल्कि रस्म मिसवाक अदा करते हैं। दांतों की हिफाजत के लिए 4 मदनी फूल। नंबर 1. कोई भी चीज खाने या चाय वगैरह पीने के बाद 3 बार इस तरह कुल्ली करें कि हर बार पानी को मुंह में 1-2 मिनट तक अच्छी तरह जुम्बिश देने यानी हिलाने के बाद उगलें। 2. जब भी मौका मिले मुंह में कुल्ली भर लें और चंद मिनट तक हिलाते रहें फिर उगल दें। ये अमल रोजाना मुख्तलिफ औकात में चंद बार कीजिए। 3. अगर मस्कूरा अंदाज पर कुल्लियों के लिए सादा पानी के बजाय नमक वाला नीम गर्म पानी इस्तेमाल किया जाए तो मजीद मुफीद है। अगर पाबंदी से करेंगे तो इंशाअल्लाह दांतों के दरमियान अटके हुए गिजा के अज्जा धुल धुल कर निकलते रहेंगे, ना वो मसूड़ों में रहेंगे कि सड़ें। इंशाअल्लाह इस तरह करने से मसूड़ों में खून की शिकायत भी ना होगी। 4. जैतून शरीफ का तेल दांतों पर मलने से मसूड़े और हिलते हुए दांत मजबूत होते हैं। मुंह की बदबू का इलाज। अगर मुंह में बदबू आती हो तो हरा धनिया चबाकर खाइए, नीज गुलाब के ताजा या सूखे हुए फूलों से दांत मांजने से भी इंशाअल्लाह दूर हो जाएगी। हाँ, अगर पेट की खराबी की वजह से बदबू आती हो तो कम खोरी की सआदत हासिल करके भूख की बरकतें लूटने से इंशाअल्लाह टांगों और बदन के मुख्तलिफ हिस्सों के दर्द, कब्ज, सीने की जलन, मुंह के छाले, बार बार होने वाले नजले खांसी और गले के दर्द, मसूड़ों में खून आना वगैरह बहुत सारे अमराज के साथ साथ मुंह की बदबू से भी जान छूट जाएगी। भूख से कम खाने में 80-80% अमराज से बचत हो सकती है। तफसीली मालूमात के लिए फैजान सुन्नत के बाब पेट का कुफल मदीना का मुताला फरमाइए। अगर नफ्स की हिर्स का इलाज हो जाए तो कई अमराज खुद ही खत्म हो जाएं। रजा नफ्स दुश्मन है दम में ना आना, कहां तुमने देखे हैं चंद्राने वाले। मुंह की बदबू का मदनी इलाज। ये दुरूद शरीफ मौका ब मौका एक ही सांस में 11 مرتبہ پڑھ لیجئے، انشاءاللہ منہ کی بدبو زائل ہو جائے گی۔ اللہم صلی وسلم علی النبی طاہر۔ ایک سانس میں پڑھنے کا طریقہ، ایک ہی سانس میں پڑھنے کا بہتر طریقہ یہ ہے کہ منہ بند کر کے آہستہ آہستہ ناک سے سانس لینا شروع کیجئے اور جتنا ممکن ہو اتنی ہوا پھیپھڑوں میں بھر لیجئے۔ عبدالشریف پڑھنا شروع کیجئے۔ چند بار اس طرح مشق کریں گے تو سانس ٹوٹنے سے قبل انشاءاللہ مکمل 11 بار درود شریف پڑھنے کی ترکیب بن جائے گی۔ مذکورہ طریقے پر ناک سے گہرا سانس لے کر ممکن حد تک روک رکھنے کے بعد منہ سے خارج کرنا صحت کے لیے انتہائی مفید ہے۔ دن میں جب بھی موقع ملے، بالخصوص کھلی فضا میں، روزانہ چند بار تو ایسا کر ہی لینا چاہیے۔ مجھے یعنی سگے مدینہ عفیہ عنہ کو ایک سن رسیدہ حکیم صاحب نے بتایا تھا کہ میں سانس لینے کے بعد آدھے گھنٹے تک یا کہا 2 گھنٹے تک ہوا کو اندر روک لیتا ہوں اور اس دوران اپنے ورد و وظائف بھی پڑھ سکتا ہوں۔ بقول ان حکیم صاحب کے، سانس روکنے کے ایسے ایسے مشاق یعنی مشق کر کے ماہر ہو جانے والے لوگ بھی دنیا میں ہوتے ہیں کہ صبح سانس لیتے ہیں تو شام کو نکالتے ہیں۔ 5 خوشگوار منہ۔ سرکار مدینہ صلی اللہ علیہ وآلہ وسلم کا ایک عظیم معجزہ ملاحظہ فرمائیے، جس کی برکت سے 5 خوش نصیب صحابیات رضی اللہ عنہن کے منہ ہمیشہ کے لیے خوشبودار ہو گئے۔ چنانچہ حضرت عمیرہ بنت مسعود انصاریہ رضی اللہ عنہا فرماتی ہیں کہ ہم 5 بہنیں حضور اکرم صلی اللہ علیہ وآلہ وسلم کی خدمت معظم میں بیعت کرنے کے لیے حاضر ہوئیں۔ حضور صلی اللہ علیہ وآلہ وسلم اس وقت قدید یعنی خشک کیا ہوا گوشت تناول فرما رہے تھے۔ حضور صلی اللہ علیہ وآلہ وسلم نے ایک پارہ قدید یعنی قدید کا ٹکڑا چبا کر نرم کر کے ہم کو عطا فرمایا تو ہم میں سے ہر ایک نے تھوڑا تھوڑا کر کے کھا لیا۔ اس کی برکت سے مرتے دم تک ہمارے منہوں سے ہمیشہ خوشبو ہی آئی۔ موسلا دھار بارش۔ پیارے پیارے اسلامی بھائیوں، دعوت اسلامی کے دینی ماحول سے ہر دم وابستہ رہیے، سنت اور اجتماع میں شرکت فرمایا کیجئے، انشاءاللہ آخرت کی بے شمار بھلائیاں ہاتھ آئیں گی بلکہ دنیاوی پریشانیاں بھی دور ہوں گی۔ عاشقان رسول کے قرب میں انشاءاللہ دعائیں بھی قبول ہوں گی۔ مسلمانوں کے چوتھے خلیفہ حضرت مولا کائنات علی المرتضی شیر خدا رضی اللہ عنہ سے روایت ہے کہ مکی مدنی سرکار صلی اللہ علیہ وآلہ وسلم نے ارشاد فرمایا، الدعاء سلاح المؤمن وعماد الدین ونور السماوات والارض، یعنی دعا مومن کا ہتھیار ہے اور دین کا ستون ہے اور زمین و آسمان کا نور ہے۔ بالخصوص سفر میں دعا رد نہیں کی جاتی، اور اگر عاشقان رسول کا مدنی قافلہ ہو پھر تو کیا ہی بات ہے۔ چنانچہ دعوت اسلامی کے عاشقان رسول کا سنتیں سیکھنے سکھانے کا ایک مدنی قافلہ نکیال کشمیر پاکستان میں سفر پر تھا۔ مقامی لوگوں نے دعا کی درخواست کرتے ہوئے بتایا کہ نکیال کے مسلمان عرصہ دراز سے برسات کی نعمت سے محروم ہیں۔ چنانچہ مدنی قافلے والوں نے اجتماعی دعا کی ترکیب کی، نکیال کے کافی مسلمان شریک ہوئے۔ دن کا وقت تھا، دھوپ نکلی ہوئی تھی۔ عاشقان رسول نے گڑ گڑا کر رقت انگیز دعا شروع کر دی۔ الحمدللہ دیکھتے ہی دیکھتے ابر رحمت چھا گیا، گھنگھور گھٹائیں امن آئیں اور موسلا دھار بارش برسنے لگی۔ خوشی کے نعرے بلند ہونے لگے، لوگ بارش میں شرابور ہو گئے۔ دعوت اسلامی کی محبت اور مدنی قافلے والے عاشقان رسول کی عقیدت سے حاضرین کے قلوب مالا مال ہو گئے۔ دعوت اسلامی والوں پر اللہ پاک کے اس عظیم کرم کا کھلی آنکھوں سے مشاہدہ کرنے کے سبب کافی اسلامی بھائی دعوت اسلامی کے دینی ماحول سے وابستہ ہو گئے اور نکیال میں دعوت اسلامی کے دینی کام کی دھوم دھام ہو گئی۔ قافلے میں ذرا مانگے آ کر دعا، ہوں گی خوب بارشیں قافلے میں چلو، عاشقان رسول لے لو جو کچھ بھی پھول، تم کو سنت کے دے قافلے میں چلو۔ صلو علی الحبیب صلی اللہ علی محمد۔